Fathers and Sons by Ivan Turgenev. Tehreer aur Peshkash Sayyid Irfan Ali. Ivan Turgenev پہلا روسی ناول نگار جس نے روس سے باہر کی دنیا میں اپنے آپ کو منوایا۔ اس کی ایک وجہ اس کی والدہ بھی تھی، بہت ہی امیر مگر بہت ضدی، غصے والی، بلکہ اپنے ملازموں کے علاوہ اپنے بچوں پر بھی تشدد کرنے والی۔ چنانچہ جیسے ہی ترگینیف تھوڑا بڑا ہوا، اپنے گھر سے دور رہنے کی کوشش کی اور پھر ملک سے باہر چلا گیا، جس کی وجہ سے دنیا کے عظیم ناول نگاروں مثلا گسٹاف فلوبیر، گی ڈی ماپساں، برطانیہ کی جارج ایلیٹ اور امریکہ کا ہنری جیمز شامل تھے۔ اپنی زندگی میں ہی اسے روس کا عظیم ترین ناول نگار تسلیم کر لیا گیا تھا۔ یہ ترگینیف ہی تھا جس نے راہ دکھائی کہ ناول کس طرح لکھنا چاہیے۔ دراصل اس نے یورپ میں زیادہ عرصہ گزارا اور خواہش کی کہ جو روایات وہاں اچھی ہیں وہ روس میں بھی عام ہوں۔ اس نے ایک طرف تو روس سے محبت کی، دوسری طرف اس کی خامیوں پر بھی نظر رکھی۔ یہ اس کی قسمت تھی کہ اس کی ماں روس میں تھی، جس سے وہ دور رہنا چاہتا تھا، اور اس کی محبت اوپرا سنگر پولین گارسیا یورپ میں تھی، تو وہ یورپ پہنچ گیا اور خاص طور پر اپنی زندگی کے آخری 40 سال فرانس اور جرمنی میں بسر کیے۔ اس کے ناولز کو روس کے اندر تنقید کا سامنا کرنا پڑا، لوگوں نے سوال اٹھائے کہ وہ روس سے کیوں چلا گیا۔ در حقیقت لوگ اس کے ناولز کو اور جو کچھ وہ لکھنا چاہتا تھا درست طریقے سے سمجھنے سے قاصر تھے، اس لیے بزرگ بھی مخالف تھے اور نئی نسل نے بھی پسند نہ کیا۔ غریبوں کے حق میں بولنے، غلامی کے خلاف لکھنے پر حکمران زار اس کے خلاف ہو گئے اور اسے جیل بھی جانا پڑا۔ 1862 میں فادرز اینڈ سنز کی اشاعت ہوئی جب روس میں زرعی غلامی کا خاتمہ ہو رہا تھا۔ دراصل روس کی نوجوان نسل کو سنز کہا گیا ہے، سنز کے ساتھ ڈاٹرز بھی شامل ہیں، لہٰذا اس کا نام فادرز اینڈ چلڈرن ہونا چاہیے تھا، یعنی یہ جنریشن گیپ کی نشاندہی کر رہا ہے، فادرز اگینسٹ سنز، یا پھر ان دونوں کے درمیان تعلق بھی کہا جا سکتا ہے۔ اس دور کے معاشرے کی سوچ نظریات اس ناول میں واضح دکھائی دیتے ہیں۔ 1859 میں ڈارون کی تھیوری سامنے آئی، جس کی جھلک بھی اس ناول میں نظر آتی ہے۔ سب سے اہم نائلزم، نیلزم، یعنی اپنے دور کے نظام کی نفی کرنا، ہر شے کی صداقت پر شک کرنا، نفی کرنا، مروجہ طور طریقوں اور نظام کو ماننے سے انکار کر دینا تمام ناول میں چھایا ہوا ہے۔ بے چینی، ناراضگی، غصہ، روس سے ترگینیف بے حد محبت کرتا تھا اور غریبوں کی خراب حالت دیکھ کر اس کا دل بے چین ہو جاتا تھا۔ ٹولسٹائے، دوستویسکی، گوگول اور دنیا کے دوسرے ادیبوں نے تو اس کی تعریف کی، مگر انقلاب روس کا بانی لینن بھی اس کی تحریروں کو بے حد پسند کرتا تھا۔ فادرز اینڈ سنز بائی ایوان ترگینیف۔ نکولائی کا باپ جنرل تھا، مگر وہ خود بہادر نہ نکل سکا، شادی کی اور بیٹا پیدا ہوا جس کا نام ارکادی تھا۔ آج نکولائی اپنے بیٹے کا انتظار کر رہا تھا، جس کی تعلیم مکمل کرنے کے بعد واپسی ہو رہی تھی۔ باپ نے بیٹے کا شاندار استقبال کیا اور اس کے دوست کا بھی جو اس کے ساتھ آیا تھا، بزاروف اس کے دوست کا نام تھا۔ ارکادی اپنے دوست کی ذہانت سے خاصا مروب نظر آتا تھا، جو نیچرل سائنس میں ڈگری حاصل کرنے کے بعد جلد ہی اپنے نام کے ساتھ ڈاکٹر لگوانے والا تھا۔ گھر کی جانب سفر شروع ہوا۔ نکولائی اچھا انسان تھا اور اپنے ملازم کسانوں میں زمین تقسیم کر کے اپنی تھوڑی سی زمین پر کاشتکاری کرتا، مگر اس وقت کچھ پریشان تھا کیونکہ اس کے خیال میں کسان دل لگا کر کام نہیں کر رہے تھے۔ اگرچہ راستے میں مسحور کن خوشبوئیں ان کا استقبال کر رہی تھیں، مگر راستہ خوبصورت نہ تھا۔ ٹوٹے ہوئے مکانات اور پھٹے پرانے لباس میں بدحال کسان، جانور اس قدر کمزور جیسے بیمار ہوں۔ ارکادی کا دل اداس ہو گیا، یہاں تبدیلی کی ضرورت ہے، اس نے سوچا۔ کچھ آگے جا کر راستے میں بہار کی خوبصورتی نظر آنے لگی، शानदार हवा, परिंदों के गीत। निकोलाई हमेशा सिगरेट वगैरह से दूर रहा और अब बाजारोव के तंबाकू की बू से परेशान था। घर पहुंचे तो निकोलाई के भाई, जो शानदार कपड़ों में मलबूस था, से मुलाकात हुई। खाना खाने के बाद अकेले में बाजारोव ने कहा कि अरकादी, तुम्हारे चचा किस कदर बने ठने रहते हैं, ये अजीब बात मालूम होती है। और नाखून भी ऐसे सजावट से रखे गए हैं कि दीवार पर सजाने के काम आ सकते हैं। तुम्हारे वालिद साहब खामखा शायरी में वक्त ज़ाया करते हैं और परेशानी अपने ऊपर मुसलत किए रखते हैं। हाँ, मगर ज़माने के साथ चलने की कोशिश कर रहे हैं। एक तरफ तो जदीद वॉश बेसन लगाया हुआ है, मगर दूसरी तरफ दरवाज़ा ख़राब है। दूसरे दिन बाजारोव ने चंद देहाती बच्चों से दोस्ती की और मेंढक पकड़ने गया। जब बच्चों ने पूछा कि मेंढक क्यों पकड़ रहा है, तो उन्हें बताया कि वो और मेंढक बिल्कुल एक जैसे होते हैं। हमारे अंदर का सिस्टम एक जैसा है। दरअसल हम दो पैरों पर चलने वाले मेंढक ही हैं। उनकी चीर फाड़ और अंदर से जायजा लेने के बाद मैं इलाज बेहतर तौर पर कर सकूंगा, क्योंकि मैं डॉक्टर बन रहा हूँ। दूसरी तरफ अरकादी अपने वालिद से कह रहा था कि जो मिस्ट्रेस उन्होंने घर पर रखी हुई है, उसके लिए शर्मिंदगी महसूस नहीं करनी चाहिए। वो घर के मालिक हैं और इस बात का हक हासिल है। और अगरचे अब उसका भाई भी उस मिस्ट्रेस से हो चुका है, मगर इसमें भी कोई बुराई नहीं। बाप ने ये बातें सुनकर इत्मीनान और अरकादी के लिए मजीद मोहब्बत महसूस की। चचा पावल ने उसके दोस्त के मुतालिक सवालात किए। अरकादी ने बताया कि बाजारोव का बाप भी डॉक्टर था और वो खुद नियलिस्ट है, इसलिए हर चीज़ का दिमाग से गहरा जायजा लेता है। हर चीज़ पर इसलिए यकीन नहीं करता कि वो हमेशा से ऐसी है, इसीलिए कुछ लोग उसको अच्छा कहते हैं, कुछ बुरा। चचा ने ये बात बुरी महसूस की, फिर उन किसानों के बारे में बताने लगा जो सरकश हो रहे थे। बाजारोव वहाँ आ गया तो उससे गुफ्तगु शुरू की। उसने कहा कि हमें जहन से, दिमाग से चीज़ों का जायज़ा लेकर फैसला करना चाहिए, ना कि जो चीज़ जैसे है उसे वैसे ही मान लें। साइंसदान शायरों से कहीं ज़्यादा कारामद होते हैं। पावल की हर बात से इख्तलाफ किया गया तो वो नाराज़ होकर चला गया। अरकादी ने कहा कि बाजारोव, तुमने उनकी इंसल्ट की है। तो वो बोला कि मैं क्यों किसी फैशनेबल देहाती की हाँ में हाँ मिलाऊं। अरकादी ने कहा कि चचा ने माजी में एक औरत से मोहब्बत की जो मर गई, तो वो हमदर्दी के काबिल हैं। अगरचे ये मुंह के कड़वे हैं, मगर हमेशा मेरे वालिद और किसानों की मदद करते हैं। और ये बात सच भी थी, क्योंकि पावल इस वक्त कमरे में उदास लेटा हुआ था। उसकी सोच थी कि अरकादी अपने दोस्त की सोहबत से ख़राब हो सकता है। एक रोज़ निकोलाई ने बाजारोव को कहते सुन लिया कि इस उम्र में पुश्किन को पढ़ना कहाँ की अकलमंदी है। उसने सोचा कि वो ज़माने के साथ चलने की कोशिश करता है, मगर शायद उसकी औलाद उससे बहुत आगे निकल चुकी है, जो अब बता रही है कि उसे क्या पढ़ना चाहिए और क्या नहीं। पावल से एक रोज़ बाजारोव की बहस हो गई। उसने अमीर देहातियों की बुराई की, जो बन ठन कर ज़िंदगी बसर करते हैं। उसने कहा कि जो चीज़ किसी काम आ सके वो अहम है। मुश्किल फ़लसफ़ा और अदब की इकसाम क्या फ़ायदा पहुंचा सकते हैं। आसान सी बात है कि भूख लगे तो खाना खाओ, फ़लसफ़े में पढ़ने की क्या ज़रूरत है। हम किसी भी चीज़ को नहीं मानते, मगर ये नहीं कहा जा सकता कि हर चीज़ को तोड़ रहे हैं, बर्बाद कर रहे हैं। हम तो जहन तैयार कर रहे हैं एक इनकलाब के लिए। एक रूसी होने की हैसियत से ये उनकी जिम्मेदारी है। पहले उन्होंने सरकारी इदारों की खराबियों पर नज़र रखनी शुरू की, मगर शोर मचाने से क्या हासिल, क्योंकि सब कुछ ही तो ख़राब है। तो फैसला किया कि उन सब चीज़ों को बुरा समझने के अलावा कुछ नहीं करेंगे। पावल को सख्त गुस्सा आ रहा था तो अरकादी अपने दोस्त को लेकर बाहर चला गया। उनके जाने के बाद निकोलाई अपने भाई से मुखातिब हुआ। पावल, तुम्हारी बातें सुनकर मुझे गुजरा दौर याद आ गया, जब मैंने एक मरतबा अपनी माँ को अपनी बात समझाने की कोशिश की, मगर वो ना समझ सकी तो मैंने गुस्से में कहा, माँ, तुम्हारे और मेरे दरमियान पूरी नस्ल का फर्क है, जनरेशन गैप। वो ये बात सुनकर बहुत दुखी हो गई, मगर मैंने सोचा कि उन्हें बर्दाश्त करना ही पड़ेगा। और आज ये बात हमारे बच्चों ने हमें कह दी। पावल ने कहा, आजकल की नस्ल मगरूर हो चुकी है और अपने अलावा किसी को कुछ समझते ही नहीं। निकोलाई सोच रहा था कि वो अपने बेटे के करीब आना चाहता था, मगर दूरी पैदा हो रही है। वो जवान है, नई सोच है, मगर अदब को, आर्ट को, शायरों को बुरा कहना, फितरत से ताल्लुक ना रखना क्या मानी रखता है? ये तो कोई अच्छी बात नहीं। उसकी आंखों से आंसू जारी थे। बजरोफ की अपने घर जाकर माँ बाप से मुलाकात की ख्वाहिश थी, मगर उससे पहले दोनों दोस्तों ने शहर जाने का फैसला किया। गांव के लोग उनके जाने से उदास थे, मगर निकोलाई और पावल खुश। शहर का गवर्नर नई सोच का मालिक था, मगर हर धर्म तो बहुत से आला लोग उसके मुखालिफ हो गए थे। मामले की तहकीक करने के लिए एक ऑफिसर वहां आया। गवर्नर से दोनों दोस्तों की मुलाकात हुई और उसने रक्स की महफिल में शिरकत की दावत दी। वापसी पर एक और दोस्त से मुलाकात हुई, जिसने बजरोफ से कहा, आओ तुम्हें एक औरत से मिलवाता हूँ, उसके ख्यालात तुमसे बहुत मिलते हैं। जदीद सोचों की मालिक, तरक्की पसंद, शोहर से अलहदा रहने वाली। बजरोफ ने सवाल किया, क्या बहुत खूबसूरत भी है? जवाब आया, नहीं। तो फिर मुलाकात से क्या फ़ायदा? शानदार मशरूब तो मिल ही जाएगा वहाँ से। वो तीनों उसके घर पहुँच गए। औरत ने खुशामदीद कहा, बेतकल्लुफ़ औरत थी, बहुत ही साइंसी और इल्मी गुफ्तगु करने वाली। उसने बताया कि वो अपनी जायदाद और कारोबार की खुद निगरानी करती है, मगर बजरोफ तुमसे बात करने में एहतियात करती हूँ, तुम हर बात का शानदार जवाब देते हो। मेरा शोहर दूसरे शहर में रहता है। वो खुश थी कि शोहर दूर है और कोई बच्चा भी नहीं है। उसके ख्याल में रूस की औरतें खूबसूरत तो थीं, मगर उनका अपना ना कोई दिमाग है ना सोच, और तालीम की भी सख्त कमी थी उनमें। चंद दिन बाद वो गवर्नर की रक्स की महफिल में मौजूद थे। वहाँ एक बहुत खूबसूरत औरत से मुलाकात हुई, आना उसका नाम था। 29 बरस की उम्र, मगर बजरोफ से ऐसे बातें कीं जैसे किसी बच्चे से बात कर रही हो। उसने उन्हें घर आने की दावत दी। बजरोफ घबराया हुआ था। कुछ दिन बाद दोनों दोस्त उसके घर पहुँच गए। वहाँ आना और उसकी छोटी बहन कातिया रहती थी। आना बहुत अच्छे और पुरखलूस तरीके से मिली। मुख्तलिफ मौजूआत पर बातें हुईं। बजरोफ ने कहा कि तमाम इंसान दरअसल एक तरह के ही हैं, ना सिर्फ ऊपर से यानी जिस्म, बल्कि अंदर से यानी रूह भी एक जैसी। अंदर के तमाम आज़ा भी एक जैसे ही काम करते हैं सबके, और नेकी और बदी भी एक जैसी ही है। खूबियाँ और खामियाँ भी इसी तरह मुमासलत रखती हैं सबकी, और जो फ़र्क है भी वो बहुत कम। इंसान को हम एक दरख्त की तरह तसव्वुर कर सकते हैं, जैसे जंगल में तमाम दरख्त एक तरह के। किसी एक का जायज़ा ले लो तो तमाम से आगाही हासिल हो जाएगी। आना ने सवाल किया, तो क्या जहीन और कुंद जहन भी एक जैसे ही हैं, नेक और बद भी एक तरह के? बजरोफ बोला, हाँ फ़र्क है, जैसे एक मरीज और सेहतमंद में। एक बीमार सेहतमंद की तरह का नहीं हो सकता। हमारी ख़राब सोचें गलत मुआशरे और ख़राब तालीम और तरबियत का नतीजा है। मुआशरा ठीक हो जाए तो ये खराबियाँ भी दूर हो जाएंगी। बजरोफ घर जाने के बाद आना के लिए बहुत अच्छी राय कायम कर चुका था, जबकि आना को भी ज़िद्दी और साफ गो बजरोफ बेहद पसंद आया। अरकादी और बजरोफ ने कई दिन आना के घर में बसर किए। बजरोफ और आना इकट्ठे मौसीकी सुनते, सैर करते, ताश खेलते, किताबें पढ़ते, जबकि अरकादी कातिया में दिलचस्पी लेने लगा था, जो कम गो और शर्मीली थी। एक रोज़ बजरोफ ने अपने घर जाने का इरादा जाहिर कर दिया। आना ने उसे रोक कर कुछ कहना चाहा, कोई दिल की बात कहने से पहले ही बजरोफ गुड नाइट कहकर अपने कमरे में चला गया। आना अपने कमरे में अकेली बैठी सोचों में गुम थी। दूसरे दिन दोनों में फिर गुफ्तगु हुई। बजरोफ ने कहा कि वो आना से मोहब्बत करता है, मगर आना ने कोई जवाब ना दिया। वो परेशान हो गई थी। बजरोफ ने घर जाने का इरादा किया और दोनों दोस्त बजरोफ के घर गए, जहां उसके माँ बाप ने बहुत मोहब्बत से उनका इस्तकबाल किया। बजरोफ का बाप भी डॉक्टर था, मगर अब डॉक्टरी छोड़ चुका था और सिर्फ इलाके के लोगों की ज़रूरत पड़ने पर मदद और इलाज करता। वो जान चुका था कि उसका बेटा आला डॉक्टर बनेगा और नाम कमाएगा। چند دن بعد بازاروف ارکادی سے کہہ رہا تھا کہ اگرچہ اچھا کھانا، سکون کی زندگی، سیدھا اور نیک راستہ، ان چیزوں کی ہم سب خواہش کرتے ہیں، مگر یہ چیزیں حاصل کرنے کے بعد بوریت محسوس کرنے لگتے ہیں اور خواہش کرتے ہیں کہ کچھ مختلف ہو۔ کچھ دیر بعد واقعی ان میں جھگڑا ہونے والا تھا، مگر بازاروف کا والد وہاں آ گیا اور بولا، تم دونوں کو ایک ساتھ دیکھ کر دل خوش ہو جاتا ہے، لگتا ہے ایک ساتھ دو دیوتا موجود ہوں۔ ماں بھی اپنے بچے کو قریب پا کر بے حد مسرور تھی، مگر یہ خوشی اس وقت ختم ہو گئی جب بازاروف نے دوبارہ ارکادی کے گھر جانے کا ارادہ کیا۔ ماں باپ دونوں اپنے بیٹے کے جانے سے بے حد اداس ہو گئے تھے۔ وہ دونوں باتیں کر رہے تھے کہ ان کی حالت درخت کی شاخوں کی طرح ہے، ہمیشہ ایک جگہ ایک ساتھ رہنے والے، مگر بیٹا تو ایک پرندہ ہے، جب دل چاہے گا اس درخت پر آئے گا، جب خواہش ہوگی چلا جائے گا۔ دونوں دوست کچھ دیر کے لیے آنا کے گھر گئے، مگر وہ سنجیدگی سے ملی۔ گھر پہنچے تو ارکادی کے والد نے ان کا شاندار استقبال کیا۔ پاول جو پہلے ان کے جانے پر خوش تھا، اس نے بھی ان کے آنے پر خوشی محسوس کی۔ نکولائی کچھ پریشان تھا، جس کی وجہ مزدوروں کے مطالبات، زیادہ اجرت کا تقاضا اور دوسری اسی طرح کی پریشانیاں تھیں۔ ارکادی نے ایک دن ارادہ کیا اور ہمت کر کے اکیلا آنا کے گھر پہنچ گیا۔ کاتیا اور آنا دونوں سے دیکھ کر بہت خوش ہوئیں، جس سے ارکادی کی ہمت بڑھی۔ بازاروف گھر میں ہی رہا، پاول سے اس کی جھڑپیں جاری رہیں۔ ایک مرتبہ جب رات کو پاول سخت بیمار ہوا تو اس وقت بھی بازاروف کو مدد کے لیے نہ بلایا۔ بازاروف اس جگہ نکولائی کی مسٹرس سے بات چیت کرنے میں سب سے زیادہ خوشی محسوس کرتا، وہ بھی بازاروف میں دلچسپی لیتی۔ دونوں میں یہ بات مشترک تھی کہ وہ دونوں ایک دوسرے کو پسند کرتے اور پاول کو سخت ناپسند۔ ایک دن پاول نے بازاروف اور نکولائی کی مسٹرس کو محبت کی باتیں کرتے سن لیا اور اسے لڑائی کی دعوت دے ڈالی۔ بازاروف اور پاول دونوں نے پستول میں گولیاں بھریں، گولی پاول کے پیر میں لگی۔ بازاروف کو افسوس تھا اور اب پاول کا علاج کر رہا تھا۔ نکولائی کی مسٹرس کو علم تھا کہ یہ سب کچھ اس کی وجہ سے ہوا ہے اور سخت پریشان تھی۔ خود بازاروف بھی شرمندگی محسوس کر رہا تھا تو واپس جانے کی اجازت طلب کی۔ اس کے جانے کے بعد پاول نے نکولائی کی مسٹرس کے قریب جانے کی کوشش کی، پھر اپنے آپ کو سنبھالا اور نکولائی سے کہا کہ اس کی مسٹرس اب اس کے بچے کی ماں ہے، لہٰذا اس سے ضرور شادی کرنی چاہیے۔ نکولائی نے یہ بات مان لی۔ ارکادی، آنا کی بہن، کاتیا میں دلچسپی لے رہا تھا۔ بازاروف بھی وہاں پہنچ گیا، لڑائی کے بارے میں بتایا۔ اس کا خیال تھا کہ وہ دونوں ہی آنا میں دلچسپی لے رہے ہیں۔ آنا کو بھی یہ بات بتائی گئی، مگر ارکادی نے کاتیا سے محبت کا اظہار کر دیا۔ وہ دونوں بے حد خوش تھے، آنا نے بھی انہیں شادی کی اجازت دے دی۔ اگرچہ بازاروف آنا سے محبت کرتا تھا، مگر اس نے کہا کہ اگر آدمی کو کسی شے کی ضرورت ہو تو مانگ لینی چاہیے، مگر وہ آنا سے التجائیں نہیں کرے گا، اس سے محبت کی بھیک نہیں مانگے گا۔ آنا اور ارکادی سے الوداعی ملاقات کی اور وہاں سے چلا گیا۔ جبکہ ارکادی اور کاتیا ملاقاتیں کرتے رہے، وہ بے حد خوش تھے۔ بازاروف کے ماں باپ نے اس کا محبت سے استقبال کیا۔ باپ بوڑھا ہو رہا تھا تو اب بازاروف لوگوں کے علاج میں اس کی مدد کرتا۔ ایک مریض ناقابل علاج بیماری سے مر گیا، پوسٹ مارٹم بازاروف نے کیا اور اسی دوران ہاتھ پر زخم آیا اور بیماری کے جراثیم اس میں منتقل ہو گئے۔ باپ کو علم ہوا تو وہ سخت پریشان ہوا، کیونکہ اس بیماری سے موت بھی واقع ہو سکتی تھی، اور ایسا ہی ہوا۔ بازاروف کی حالت خراب ہونے لگی۔ ماں باپ کی حالت اپنے اکلوتے بچے کو دیکھ کر ناقابل بیان تھی۔ علاقے کے بڑے ڈاکٹر کو بلوایا، مگر دونوں جانتے تھے کہ موت یقینی ہے۔ بازاروف نے باپ سے کہا کہ آنا کو پیغام بھجوائے کہ وہ مر رہا ہے، موت کا وقت نزدیک ہے۔ باپ نے ایسا ہی کیا۔ ڈاکٹر آیا، دوائیں دیں، مگر بازاروف ہر لمحے موت کے نزدیک جا رہا تھا۔ کچھ دیر کے لیے ہوش آیا اور پہلے جیسے طنزیہ گفتگو کی، مگر پھر حالت خراب ہو گئی۔ آنا آئی، ایک اعلیٰ ڈاکٹر اس کے ساتھ تھا۔ माँ बाप की हालत खराब थी, मगर उसका शुक्रिया अदा कर रहे थे कि शायद उसकी वजह से बच्चे की जान बच जाए। डॉक्टर ने मुआयना किया और बता दिया कि बचने की कोई उम्मीद नहीं। आना बाजारोव के करीब बैठी थी। बाजारोव ने उसका शुक्रिया अदा किया। वो कभी हवास खो बैठता और कभी होश में आकर बोलने लगता, मेरा आखिरी वक्त है, मौत नज़दीक है। कितनी पुरानी कहानी है मौत की, मगर जिसके पास भी आती है ऐसा लगता है बिल्कुल नई है। अब ये शमा बुझ जाएगी बहुत जल्द। मुझे आपसे मोहब्बत थी, मैं ख़त्म हो रहा हूँ। आप बहुत हसीन हैं और इस वक्त मेरे कितने पास। मेरी दुआ है आपको तवील उम्र मिले और आप अपनी ज़िंदगी से भरपूर मज़े लें। मेरी हालत हकीर कीड़े मकोड़े जैसी है, ज़िंदगी के लिए हाथ पैर मारते हुए। कभी ये हकीर मखलूक बहुत बुलंदी तक जाने की सोच रखती थी। उस वक्त क्या खबर थी कि मरना भी है, और इस वक्त ये सोच के जान किसी तरह आसानी से निकल जाए। मगर कौन किसी की फिक्र करता है दुनिया में। जल्द ही मैं मुर्दा कहलाऊंगा और आप जिंदा, तो दोनों का साथ कैसे मुमकिन है। माँ, मेरी प्यारी माँ मुझसे कितनी मोहब्बत करती है। क्या मैं रूस के काम आ सकता था? नहीं, बिल्कुल नहीं। और वो जब मुझे आपसे मोहब्बत करनी चाहिए थी नहीं की, लेकिन इस वक्त आप मेरी मौत आसान बना सकती हैं। तारीकी छा रही है, मैं जा रहा हूँ। आना ने उसके माथे पर प्यार किया। कुछ देर वो बेहोश रहा, फिर मर गया। उसके माँ बाप कमरे में अकेले गमजदा बैठे थे। यह उनके लिए नाकाबले बयान सदमा था। लेकिन वक्त कहाँ ठहरता है, आधा साल गुजर गया। दो शादियाँ हो रही थी, एक अरकादी और कातिया की, दूसरे निकोलाई की उसकी मिस्ट्रेस के साथ। पावल जो पहले से कमज़ोर नज़र आ रहा था अकेला रह गया था, मगर अब दूसरे शहर जा रहा था जहाँ से बैरून मुल्क रवानगी थी। आना ने भी बाद में एक बहुत पढ़े लिखे और आला वकील से शादी कर ली। दो बूढ़े मियाँ बीवी जिनकी हालत उम्र और गम ने बेहद ख़राब कर दी है, एक दूसरे की मदद करते, आहिस्ता आहिस्ता कदम बढ़ाते एक कब्र पर आते हैं। इस छोटे से कब्रिस्तान की हालत भी बूढ़े मियाँ बीवी की तरह खस्ता हाल है। चारों तरफ उदासी छाई हुई है। वो बाजारोव के माँ बाप हैं जो अपने बेटे की कब्र पर आकर देर तक रोते हैं, दुआएं करते हैं और कब्र को देखते रहते हैं, फिर उसकी सफाई करने की कोशिश करते हैं। यहाँ आकर उन्हें ऐसा महसूस होता है कि अपने बेटे से करीब हैं। वो इंसान जो कब्र के अंदर मौजूद है जितना भी खताकार हो, मगर इन बूढ़े माँ बाप की दुआएं और आंसू किस तरह रायगा जा सकते हैं। फादर्स एंड सन्स बाय तर्गेनियफ। तहरीर और पेशकश सैयद इरफान अली। www.server555.com